नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेकपाले सभामुखको टुङ्गो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक तेस्रो पटक स्थगित। सभामुख बन्ने व्यक्ति टुङ्गो नलागेसम्म राजीनामा नदिने उपसभामुख तुम्बा आम्फेको अडान कायमै।
तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती, प्रदेश एक दुई र पाँचले नाम र स्थायी राजधानी तोक्न अझै बाँकी।
मकवानपुरका तत्कालीन डीएफओ सहित 13 जनालाई भ्रष्टाचारको मुद्दा, वनका रूख काटेर 1.5 करोड रूपियाँ भ्रष्टाचार गरेको आरोप।
अमेरिकामा आधीका कारण 18 जनाको ज्यान गयो, हजारौं घरमा विद्युत सेवा अवरुद्ध।
र आयोजकलाई हराउँदै न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधि एपीएफले जित्यो सुदूरपश्चिम प्रदेश मनमोहन मेमोरियल क्रिकेटको सेमी फाइनलमा।
आएका छौं दुईबाट एक, बोक्दै छौं सम्भावना आने ग्लोबल आयामी।
ग्लोबल आयामी बैंक र जनता बैंक एक भई बनेका छौं अझ बढी उत्कृष्ट, मजबूत र संगठित। ग्लोबल आयामी बैंक लिमिटेड,
ग्लोबल आयामी।
नमस्ते साउजी। ओहो, इन्जिनियर साहब पनि
घर देखो ल्याएको।
मैले त पहिले भने हो नि मार्बलको पाइप राख्नुहोस् भनेर।
चिन्ता लिनु पर्दैन, यो घरमा वाटर सप्लाई, ड्रेनेज, बिजुली, अन्डरग्राउन्ड ड्रेनेज लगायत सबैमा मार्बलकै पाइप प्रयोग भएको छ।
हस् त, नमस्कार।
एसाउजी, घर चित्त बुझेन भने अर्को पनि घर चाहिँ मेरो हात आएँ।
मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ। सुरक्षा घरको
साथ जीवनभरको।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
यो हो चन्द्रगिरी केबलकार, लेट्स गो चन्द्रगिरी केबलकार।
हे अगस्त्य मुनि, तहा उपरान्त सती देवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रगिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझियोस् नाति। मैले यो कहाँ गयो यो नाति, तेरिका कति फोटो खिचिरहेको? जहिले पनि सेल्फी, जहिले पनि फेसबुक। होइन, यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको टुङ्गो लगाउन नसक्दा प्रतिनिधि सभा बैठक आज तेस्रो पटक पनि स्थगित भएको छ। संसद सचिवालयले सूचना निकालेर बैठक आउँदो माघ 6 गतेसम्मका लागि सारिएको जानकारी गराएको छ। सभामुख कसलाई बनाउने भन्ने बारे टुङ्गो नलाग्दा यसअघि गएको पुस 11 गते र 16 गते बोलाइएको बैठक पनि स्थगित भएको थियो। नेकपाको सचिवालय बैठकले उपसभामुख डाक्टर शिवमा माया तुम्बा हाम्फेको राजीनामा माग्ने निर्णय गरे पनि उहाँले राजीनामा दिन अस्वीकार गर्नुभएको छ। सभामुखको उम्मेद्वार चयन नभएसम्म उपसभामुखबाट राजीनामा नदिने उहाँले अडान राख्नुभएको छ। उहाँले आजको बैठक आफैले सञ्चालन गर्ने तयारी पनि गर्नुभएको थियो। संवैधानिक व्यवस्था अनुसार पनि संसदलाई रिक्त बनाएर हिँड्न नमिल्ने भएकाले सभामुखको टुङ्गो नलागेसम्म आफूले राजीनामा नदिने उहाँको भनाई छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच कसलाई सभामुखको उम्मेद्वार बनाउने भन्नेमा कुरा नमिल्दा संसद बैठक प्रभावित हुँदै आएको छ। यौन दुर्व्यवहारमा पक्राउ परेका तत्कालीन सभामुख कृष्ण बहादुर महरा पक्राउ परेको चार महिना पुग्ने लाग्दा पनि नेकपाले सभामुख कसलाई बनाउने भन्नेबारे टुङ्गो लगाउन सकेको छैन।
कृष्णबहादुर महराले बलात्कार प्रयास गरेको आरोप लगाउने संसद सचिवालय कि कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बयानका लागि बोलाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले पीड़ित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई झिकाउन आदेश दिएको श्रेष्ठदार आनन्द श्रेष्ठले जानकारी दिनुभयो। यौन दुर्व्यवहारको आरोपमा महरा गएको असोज 19 गते सभामुख निवास बालुवाटारबाटै पक्राउ परेका थिए।
प्रदेश नम्बर 3 को स्थायी राजधानी मकवानपुरको हेटौँडा र प्रदेशको नाम बागमती तय भएको छ। प्रदेशसभाको आजको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो। प्रदेशसभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा 105 मत र काभ्रेको धुलीखेल बनाउनु पर्ने पक्षमा 3 मत मात्र खसेपछि राजधानी हेटौँडा पक्का भएको हो। यस्तै प्रदेशको नाम बागमती राख्ने पक्षमा सबै मत खसेको छ। 110 सदस्यीय प्रदेशसभामा एकजना अनुपस्थित रहेको र सभामुखले मतदान नगरेकाले 108 मत खसेको थियो। यससँगै नाम र स्थायी राजधानी राख्ने प्रदेशको संख्या 4 पुगेको छ। 7 प्रदेश मध्ये अहिलेसम्म प्रदेश 3 कर्णाली सुदूरपश्चिम र गण्डकी प्रदेशले मात्रै नाम र राजधानीको टुङ्गो लगाएका छन्। अझै प्रदेश नम्बर 1, 2 र 5 आफ्नो नाम र स्थायी राजधानी तोक्न सकेका छैनन्।
राष्ट्रिय सभामा बहुप्रतीक्षित रेलवे विधेयक पेश भएको छ। आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले रेलवे विधेयक 2076 पेश गर्नुभएको हो। बैठकमा भएको प्रारम्भिक छलफलमा सांसदले विधेयक ढिलै भए पनि संसदमा पेश भएर छलफल गर्न पाउँदा खुशी व्यक्त गरेका थिए। सांसदहरूले विधेयकमा भएका कमी कमजोरीलाई हटाउँदै समृद्ध बनाउन आफूहरूले भूमिका खेल्ने बताएका छन्। यसैबीच निर्वाचन आयोगले आउँदो माघ 9 गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि निर्वाचन आचार संहिता लागू गरेको छ। निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिताको पूर्ण पालना गराउन आयोगले सबै निर्वाचन सरकारवाला पक्षलाई निर्देशन दिएको छ।
राष्ट्रिय सभाका सांसदले ढुङ्गा, गिटी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिप्परले र हत्या गरिएका धनुषाका दिलीप महतोको परिवारलाई न्याय दिन माग गरेका छन्। बैठकको विशेष समयमा सांसद डाक्टर विमला राई पौडेल, कमल ओली, ब्रिजेश चन्द्र लाल र सांसद प्रमिला कुमारीले दोषीलाई कार्यवाहीको माग गर्नुभएको हो। यसैबीच धनुषामा टिप्परले खिचेर हत्या गरिएका वातावरण अभियन्ता महतोको आज अन्त्येष्टि गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले महतोको हत्यारालाई कार्यवाही र पीड़ित परिवारलाई न्याय दिन आज विज्ञप्ति निकालेर माग गरेको छ। यसैगरी इलाका प्रहरी कार्यालय ढल्केवर का प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा तानिएको छ। धनुषाको मिथिला 5 औरही खोलामा बालुवा गिटी झिकिएको विषयलाई रोक्न खोज्दा दिलीप कुमार महतोको हत्या भएपछि विवादित बनेका यादवलाई आज जिल्ला तानिएको हो।
पृथ्वीनारायण शाहको 298 जन्म जयन्ती आज मनाइएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सिंहदरबार पश्चिमको मूलद्वारमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह आयोजना गरिएको छ भने नेपाली सेनाले पनि सैनिक मुख्यालय जंगी अड्डामा रहेको उहाँको शालिगमा माल्यार्पण गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा पार्टीले आजको दिनलाई एकता दिवसका रूपमा मनाउनुपर्ने माग गर्दै विभिन्न कार्यक्रम गरेका छन्। 1779 साल पुस 27 गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाह 1779 गोर्खाका राजा बन्नुभएको थियो। पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्य बलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसा मानिन्छ। आधुनिक नेपाल निर्माणको जग बसाएको दिव्य प्रदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानका कारण उहाँलाई स्मरण गर्ने गरिन्छ। देश विकास र समृद्धिका लागि सुशासन कायम हुनुपर्ने, घुस लिने र दिने दुवै देशका शत्रु हुन् नेपाल दुई ढुङ्गा बीचको तरुल हो। जाई कटक नगर्नु, झिकी कटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्य उपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक छ।
सेतीदेवी वनका रूख काटेर बिक्री गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन डीएफओ सहित 13 जना विरूद्ध 1.5 करोड़ भ्रष्टाचारको मुद्दा दायर गरेको छ। तत्कालीन वन अधिकृत डीएफओ राजेन्द्र न्यौपाने, सहायक वन अधिकृत रामबाबु यादव, राजेन्द्र मान राज भण्डारी, विशाल भट्टराई, सोनालाल प्रसाद जयसवाल र नारायण बहादुर कार्की विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, वनरक्षक किरण कुमार छेत्री र धनलाल यादव तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमान सिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गुरीलाई पनि मुद्दा लगाइएको छ। कर्मचारी तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा 9178 क्युफिट काठ हुने गरी हरिया साल तथा अस्रा जातका रूख काटेर 1,52,19,326 रूपियाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ।
फरार अभियुक्तलाई पक्राउ गर्ने क्रममा काठमाडौँको बौद्धमा गोली चलेको छ। फरार अभियुक्त विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको महानगरीय प्रहरी वीरत बौद्धका डीएसपी रमेश बहादुर सिंहले उज्यालोलाई जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ गर्ने क्रममा भागेपछि उनलाई गोली हानिएको थियो। गोली लागेर घाइते भएका विष्णु लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। लामामाथि हत्या र हिंसा लगायत विभिन्न आरोप लागेको प्रहरीले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। मेरो जीवन, मेरो शरीर, मेरै अधिकार।
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार,
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
थाहा भयो हो यो के आइएमई पे? जे पे गर्दा पनि आइएमई पे, आइएमई पे भए चाहियो के?
राष्ट्रिय पुननिर्माण प्राधिकरण सिंहदरबार काठमाडौँको अत्यन्तै जरुरी सूचना। निजी आवास पुननिर्माण लागराहीमा कायम भई हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो स्थान नलिएका निजी आवास पुननिर्माण गर्न इच्छुक लागराहीहरूले आआफ्नो स्थानीय तहको सिफारिशमा जिल्ला पुननिर्माण सहजीकरण समितिबाट निर्णय गराई 2076 पौष मसान्तसम्ममा पहिलो किस्ता लिइसक्नु हुन अनुरोध गरिन्छ। यस्तै 2076 कार्तिक मसान्त भित्रमा दोस्रो किस्ता नलिएकाहरूले आआफ्नो स्थानीय तहको सिफारिशमा जिल्ला पुननिर्माण सहजीकरण समितिको निर्णय अनुसार 2076 माघ मसान्तसम्ममा दोस्रो किस्ता लिइसक्नु हुन अनुरोध गरिन्छ। उपरोक्त लाभग्राहीहरूले अनुदानको तेस्रो किस्ता 2077 असार मसान्तसम्ममा लिइसक्नु पर्नेछ। एकीकृत बस्तीका, जोखिम क्षेत्रका, जोखिम वर्गका, भूमिहीन, काठमाडौँ उपत्यकाका, छुट तथा पूर्ण जाँच सर्वेक्षण 2075-76 कायम भएका र प्रबलीकरणका लाभग्राहीहरूलाई पहिलो किस्ता 2076 माघ, दोस्रो 2077 वैशाख र तेस्रो 2077 असार मसान्तसम्ममा लिइसक्नु हुन अनुरोध गरिन्छ। यसरी तोकिएको समय सीमाभित्र अनुदान लिई निजी आवास पुननिर्माण नगर्नेहरूबाट अनुदान रकम फिर्ता गराई लाभग्राही सूचीबाट हटाइ समेत सबैलाई जानकारी गराइन्छ। थप जानकारीका लागि टोल फ्री नम्बर 1660-01-7000-98015-72111।
यो शिक्षक पत्रिका त शिक्षकले मात्र होइन हामीले पनि पढ्न मिल्ने रहेछ।
पढ्ने, पढाउने, पढ्न पठाउने सबैले पढ्न मिल्छ।
उसमै मलाई पुरानो अङ्क नै मिलाइदिनुहोस् न साउजी।
ग्राहक बन्नुहोस् न, नछुटाइ पाउनुहुन्छ
शिक्षक।
पढ्न रुचाउनेहरू सबैको पत्रिका शिक्षक मासिक।
शिक्षक मासिक अब मोबाइल एपमा समेत ग्राहक बनी पढ्न सकिनेछ।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नेकपाले सभामुखको टुङ्गो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक तेस्रो पटक पनि स्थगित, तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब आर्थिक खबर।
थाहा भयो हो यो के आईएमई पे जे पे गर्दा पनि आईएमई पे
आर्थिक खबरको साथमा आईएमई पे
आईएमई पे भए चाहियो के।
नेपाल र चीन बीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ। सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्नेछ। पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले चीनका तियान्जिङ, लियनयुङ्गा, सेन्जेन र झान्जियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्न सक्ने बताउनुभयो। त्यसैगरी तीन सुक्खा बन्दरगाहहरू लन्झाउ, लासा र सिगात्से पनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ। चीनतर्फका छवटा नाकाहरू प्रयोग गर्ने सहमति पनि भएको छ। रोसुवा र तातोपानी, कोदारी नाका यसअघि नै सञ्चालनमा आइसकेको छन् भने हुम्लाको यारी, संखुवासभाको किमानथाङका, मुस्ताङको नेचुङ कोरला र ताप्लेजुङको ओलाञ्चुङ गोला गरी छवटा नाका व्यापारका लागि नेपालले प्रयोग गर्न सक्नेछ।
नेप्से परिसूचक आज पाँच महिना यताकै उच्च बिन्दुमा पुगेको छ। आज नेप्से 42.61 अंकले बढ़ेको छ। पाँच महिना अघि अगस्त 4 तारीकमा नेप्से 1255 अंक नजिक थियो। कारोबार हुने हप्ताको पहिलो दिन आज परिसूचक 1255.72 बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। आज सबै समूहको उपसूचक बढ़ेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ। आज कारोबार रकम पनि 1,33 करोड़ रूपियाँ भन्दा धेरै पुगेको छ। दिनभरको कारोबारमा 1,33,57,00,000 रूपियाँ बराबरका 38,31,000 किता शेयर किनबेच भएका छन्। कारोबार रकम र नेप्से परिसूचक दुवै बढेसँगै आज सर्किट ब्रेक समेत लगाउनु परेको थियो। नेपाल राष्ट्र बैंकले घर जग्गा तथा हायर पर्चेज कर्जामा कडाई गरेको र बैंकमा तरलता बढ़दै जाँदा ब्याजदर घट्न गएकाले शेयर बजारका लगानीकर्ताको मनोबल बढ़ेको छ। त्यसैको सकारात्मक प्रभाव परिसूचक नेप्सेमा परेको विश्लेषकले बताए।
संयुक्त अरब इमिरेट्स यूएईले शहरी फोहोरबाट ऊर्जा उत्पादन गर्न 1 करोड़ अमेरिकी डलर अर्थात 1,13 करोड़ रूपियाँ सहुलियतपूर्ण ऋण दिने भएको छ। यूएईको आबुधाबीमा चलिरहेको विश्व नवीकरणीय ऊर्जा संघ इरिनाको वार्षिक साधारण सभाको अवसरमा आबुधाबी फण्ड फर डेभलपमेन्ट अन्तर्गत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई ऋण हस्तान्तरण गरिएको उहाँको सचिवालयले जनाएको छ।
सरकारले 20,00,000 पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको शुभारम्भ गरे पनि नेपाल आउने पर्यटकको भने घटेको छ। अध्यागमन विभागका अनुसार सन् 2019 अर्थात गएको अंग्रेजी वर्षमा नेपाल आउने विदेशी पर्यटकको संख्या 11,52,561 रहेको छ, जबकि सन् 2018 11,73,000 पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् 2019 भारत, चीन, अमेरिका, बेलायत, जर्मनी लगायतका देशबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा बढ़ेको छ, तर श्रीलंका, बेलायत, फ्रान्स लगायतका केही युरोपेली देशबाट आउने पर्यटकको संख्या घटेको छ।
यस वर्ष धान उत्पादन घटेको छ। गएको वर्ष अहिलेसम्मकै धेरै 56,10,000 मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष घटेर 55,50,000 मेट्रिक टन धान उत्पादन भएको हो। यो पोहोरको भन्दा 1.05% कम हो। गएको वर्ष धान उत्पादन बढ्दा चामल आयातमा कमी भएको थियो। यस वर्ष धान उत्पादन घटेपछि फेरि चामल आयात गर्नुपर्ने निश्चित जस्तै छ, तर सिंचाई हुने क्षेत्र बढ़ाउने, समयमै मल आपूर्ति गर्ने र नयाँ जातको बिउ तथा प्रविधि स्थानान्तरण गरेर धान उत्पादन बढाउने सरकारको लक्ष्य छ। विष्णु विश्वकर्माको रिपोर्ट।
मलको अभाव ठाउँ ठाउँमा भइरहेको भन्ने भएको छ। सफिसियन्ट मल किसानलाई मागे यदि दिन सक्ने अवस्थामा छैन। मौसमको त खण्डवृष्टिको कारणले गर्दाखेरि त्यो अवस्था भए हुनाले पनि हामी त्यति आशावादी हुन सक्ने अवस्था चाहिँ छैन। अब रह्यो कुरा प्रविधि अप्नाउने कुराहरू, अब खेत समयमा रोप्न नपाएपछि हामीले प्रविधि अप्नाएर त्यो बढी फलाउन सक्ने भन्ने कुराहरू पनि भएन।
धान उत्पादन घट्नुको कारणबारे बताउँदै नेपाल कृषि अनुसन्धान परिषद नारका धानबाली विज्ञ हरिकृष्ण प्रेति, मनसुन ढिलो शुरू हुनु, तराईमा बाढ़ी आउनु, समयमै मल नपाउनु र गरिमा जातको बिउ लगाएका किसानको खेतमा बाला नलागेपछि यस वर्ष धान उत्पादन घटेको हो। उत्पादन बढ़ाउन सबैभन्दा जिम्मेवार मानिने नयाँ जातको बिउ सिफारिश र खरिद गर्दा नक्कली गरिमा परेपछि उत्पादन घटेको विज्ञहरूको भनाइ छ। यसपटक धानको उत्पादन बढ़ाउन र आयात घटाउन मसिनो चामल हुने नयाँ हाइब्रिड जातको बिउ सिफारिश गर्ने नेपाल कृषि अनुसन्धान परिषद नारका कार्यकारी निर्देशक दीपक भण्डारी बताउनुहुन्छ।
धानको हाम्रो मसिनो चामल धेरै आयात भयो भन्ने समस्या छ। त्यसकारण हाम्रो फोकस अहिले मसिनो धानका नयाँ जातहरू, खास गरेर हाइब्रिड र ओपी दुईटै कसरी धेरै किसिमको निकाल्न सकिन्छ, पहिलो त्यसमा फोकस हाम्रो जान्छ। मेन देखिएको समस्या त्यो छ। त्यसपछि धानका एक दुईवटा रोगहरू छन् जसले चाहिँ धानको क्वालिटी र क्वान्टिटीमा असर गरेछ, त्यसमा फोकस गर्न भनेर मैले आजै पत्रमा लेखेर पठाइदिइसके।
पोहोर 56 लाख मेट्रिक टन धान उत्पादन हुँदा 25.5 अर्ब रुपियाँ बराबरको चामल आयात भएको थियो। यस वर्ष घटेर 55,50,000 मेट्रिक टन धान उत्पादन भए पनि चामल आयात भने 8 अर्ब रुपियाँ बराबरको मात्रै छ। यस वर्ष उत्पादन घटेपछि चामल आयात थप बढ्ने अनुमान गरिएको छ। तर विगतका कमजोरी सुधार गरेर सिंचित क्षेत्र बढ़ाउने, समयमै मलको आपूर्ति गर्ने र नयाँ जातका बिउ वितरण गर्ने सरकारको योजना छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी:
सिंचाई मन्त्रालयसँग समन्वय गरेर सिंचाईको क्षेत्रफल बढाउने कुरामा हाम्रो एउटा पहिलो प्रायोरिटी त्यतातिर गएको छ। दोस्रो प्रायोरिटी भनेको यसको उत्पादकत्व बढाउन सिंचाई एउटा पाटो हो भने अर्को पाटो मल हो र रासायनिक मलको पर्याप्त उपलब्धता बढाउने हिसाबले हामीले त्यसका तयारीहरू गरिरहेका छौँ र त्यो पोहोर साल पनि खासै समस्या थिएन, अहिले पनि त्यो समस्या नहुने हिसाबले हामीले तयारी गरिरहेका छौँ।
नेपालमा सरदर 15 लाख हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ, तर यस वर्ष 14 लाख हेक्टर क्षेत्रफलमा मात्रै रोपाई हुन सक्यो। यस वर्ष उत्पादन घटे पनि उत्पादकत्व भने झण्डै 21% बढेको सरकारको दावी छ। अब मल बिउ मात्रै नभई यान्त्रिकीकरणमा ध्यान दिएमा उत्पादन फेरि बढाउन सकिने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता केसीको भनाइ छ।
पछिल्लो समय हामीले यसका अन्य प्रविधि विकास जस्तै यान्त्रिकरणमा पनि विशेष जोड दिइरहेको अवस्था छ। यी विविध कुराहरूले गर्दाखेरि अब आगामी वर्षदेखि खास हाम्रो धानको उत्पादन उत्पादकत्व दुईटै बढ्ने देखिन्छ।
कुल गारस्थ उत्पादन जीडीपीमा धानको 8% योगदान छ। धानको उत्पादन बढेमा जीडीपी बढ्छ र उत्पादन घटेमा जीडीपी पनि घट्ने हुन्छ। यसका साथै सबैभन्दा धेरै आयात हुने मसिनो चामलको धान उत्पादन गर्न सकिएमा अहिलेको आयात धेरै हदसम्म घटाउन सकिन्छ।
सी धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52-24-352 र 52-24-353।
वेबसाइट www.drishti.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। उखु किसानले सरकारी अनुदानको रकम तत्कालै उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। नेपाल उखु उत्पादक महासंघ लगायत उखु किसानसँग सम्बन्धित विभिन्न संघ संगठनले माघ 7 गतेभित्र सरकारी अनुदान बापतको रकम उपलब्ध नगराए कड़ा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत विष्णुहरि पुणा सैनिक घुस लिएको आरोपमा पक्राउ परेका छन्। निर्माण व्यवसायीसँग 22,000 रूपियाँ घुस माग्दै गर्दा उनलाई पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।
नवलपरासीमा फलाम खानीबाट फलाम उत्खननको तयारी भएको छ। उद्योगको वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौबादीमा भेटिएको फलाम खानी उत्खननको अन्तिम तयारी चरणमा पुगेको जनाएको छ।
छाउगढ भत्काउने अभियान अन्तर्गत डोटीको बडी केदार गाउँपालिकामा 28 छाउगढ भत्काइएको छ।
मेरो पनि भन्नु छ।
प्रदेश तीनको नाम बागमती र राजधानी हेटौँडा कायम भएको खबर उज्यालोमा पढेर र सुनेर सरिता अधिकारीले लेख्नु भएको छ। मेरो घर दोलखा हो। प्रदेश राजधानी पाएक र अपाएक पर्ने विषयले मलाई त्यति फरक पर्दैन, किनभने नागरिकले पाउने सेवा सुविधा कार्यान्वयन गर्ने जिम्मेवारी पालिकालाई छ। बरू नागरिकलाई आवश्यक सबै काम पालिकाबाट सहजै सम्पन्न हुने व्यवस्था मिलाइयोस्। यस्तै नेपाल आउने पर्यटकको संख्या घटेको खबर सुनेर केशव उप्रेतीको प्रतिक्रिया छ। नेपाल आउने पर्यटक घटेको समाचार कति प्राथमिकतामा परेको, अरू देशका घटे पनि भारत र चीनबाट नेपालभित्र नै पर्यटक बढेको पनि छ। उहाँको सुझाव छ, सकारात्मक समाचारलाई बढी प्राथमिकतामा राख्नु पर्यो। त्यस्तै नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनको खबर सुनेर खगेन्द्र पोखरेलले लेख्नु भएको छ, सम्झौता कार्यान्वयन हुनु नेपालका लागि सकारात्मक पक्ष हो। नेपालले पाएको यो मौकालाई उचित उपयोग गर्न सम्बन्धित निकायको ध्यान जाओस्। अनि माघ 7 गतेभित्र सरकारी अनुदानको रकम उपलब्ध गराउन उखु किसानले सरकारसँग गरेको आग्रहमा प्रकाश भूषाल लेख्नुहुन्छ, किसानका माग जायज छन्। सरकारले नै बाचा अनुसार समयमै अनुदानको रकम उपलब्ध गराएको भए सरकारप्रति किसानको विश्वास बढ्ने थियो। विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साक्य। नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण 11 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एकजना प्रहरी र एकजना उद्धारकर्ता समेत रहेका बीबीसीले जनाएको छ। अलावामा, लुसिनिया र टेक्सासमा आँधीको असर परेको छ। आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौं घरमा विद्युत सेवा अवरुद्ध भएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। विभागीय टीम एपीएफ क्लबले तेस्रो संस्करणको न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नयाँ बस पार्कमा रहेको ढोरपाटन भलिबल क्लबको मैदानमा भएको फाइनलमा आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई 3-0 सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो। यसअघिको संस्करणमा पनि एपीएफले आयोजकलाई हराएर च्याम्पियन बनेको थियो। उपाधिसँगै एपीएफले 4,01,001 रूपियाँ प्राप्त गरेको छ भने न्यू डायमण्डले 3,01,100 रूपियाँ पाएको छ।
शहीद स्मारक डिभिजन लीग फुटबलमा प्रिन्स क्लबसँग 3-स्टार क्लब पराजित भएको छ। दशरथ रंगशालामा भएको खेलमा 3-स्टार प्रिन्स क्लबसँग 1-0 गोल अन्तरले पराजित भयो। बलियो टीम 3-स्टार विरूद्ध प्रिन्सलाई जिताउन ब्राजिलियन खेलाड़ी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे। यस्तै आज भएको अर्को खेलमा सरस्वती युथ क्लब र ब्रिगेड बोइज क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
सुदूरपश्चिम प्रदेश मनमोहन मेमोरियल एमएम कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। इनरुवामा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई 9 हराएको हो। गण्डकीले दिएको 65 रनको लक्ष्य सुदूरपश्चिमले 10 ओभर 2 बलमा मात्र 1 विकेट गुमाएर भेटायो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी 23 ओभर 3 बलमा अलआउट हुँदै 64 रनमा समेटियो। आजको खेलसँगै मनमोहन मेमोरियल एमएम कप एक दिवसीय राष्ट्रिय क्रिकेटको सेमी फाइनल समीकरण पनि पूरा भएको छ।
यस्तै सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले बिग ब्याच लीग बीपीएल क्रिकेटमा 8 जित निकालेको छ। मेलबर्नले सिडनी सिक्सर्सलाई 44 रनले हरायो। मेलबर्नले दिएको 220 रनको लक्ष्य पछ्याएको सिडनीले 20 ओभरमा 7 विकेट गुमाएर मात्र 175 रन बनाउन सक्यो। सिडनीका लागि बेन ड्वार्विसले 42 रन जोड्दा कप्तान मोइसिस हेनरिकले 41 रन बनाए। जोर्डन सिकले 32 रन बनाए। मेलबर्नका क्लिन्ट हिन्सिफले 3 विकेट लिए भने सन्दीपले 4 ओभरमा 35 रन खर्चिएर 1 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले 20 ओभरमा 1 विकेट गुमाएर 219 रन बनाएको थियो। मेलबर्नको लागि मार्कुस स्टोनिसले अभिजित रहँदै 147 रनको शतकीय पारी खेले। यस्तै हिल्टन क्यार राइटले 59 रनको अर्धशतकीय पारी खेले।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेकपाले सभामुखको टुङ्गो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक तेस्रो पटक स्थगित। सभामुख बन्ने व्यक्ति टुङ्गो नलागेसम्म राजीनामा नदिने उपसभामुख तुम्बा हाम्फेको अडान कायमै।
तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती, प्रदेश नम्बर एक दुई र पाँचले नाम र स्थायी राजधानी तोक्न अझै बाँकी।
मकवानपुरका तत्कालीन डीएफओ सहित 13 जनालाई भ्रष्टाचारको मुद्दा, वनका रूख काटेर 1.5 करोड रूपियाँ भ्रष्टाचार गरेको आरोप।
अमेरिकामा आधीका कारण 11 जनाको ज्यान गयो, हजारौं घरमा विद्युत सेवा अवरुद्ध।
र आयोजकलाई हराउँदै न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधि एपीएफले जित्यो सुदूरपश्चिम प्रदेश मनमोहन मेमोरियल क्रिकेटको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी प्रवीण श्रेष्ठसँगै हामी मदन पौड्याल र दिपा तिमल सिन्हा पनि बिदा हुन्छौं। नमस्कार।